الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک و اصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک و اصحابک یا نور اللہ الحمدللہ عز و جل ہمارا بڑا ہی خوبصورت اور منفرد سلسلہ اور پیارا سلسلہ جو بابرکت کہلائے گا، یقیناً اس کے اندر برکتیں ہیں، کیونکہ اس پروگرام کے اندر ہم اپنے رب عز و جل کے پیارے پیارے نام سن رہے ہیں۔ سلسلے کا نام ہے اللہ پاک کے پیارے نام یعنی الاسماء الحسنی، اور اب تک ہم اس سلسلے کے اندر اللہ پاک کے بہت سارے ناموں کو سن چکے ہیں۔ اس کے ضمن میں جو علماء نے باتیں بیان کی ہیں اسے بھی ہمیں سننے کی سعادت حاصل ہوئی ہے۔ آج بھی انشاءاللہ تبارک و تعالی اللہ پاک کا بہت ہی پیارا نام الرزاق، اس حوالے سے کچھ باتیں ہم سننے کی سعادت حاصل کریں گے۔ اللہ پاک کا یہ نام، اس کا مطلب ہوتا ہے کہ وہ ہستی کہ جو مخلوق کو ہر طرح کا رزق فراہم کرنے والی ہے، دینے والی ہے، اور جو رزق کے اسباب ہیں، ذریعے ہیں کہ کس طرح سے رزق حاصل کیا جائے، وہ بھی مخلوق کے لیے مہیا کرنے والی ہے، یعنی انہیں اس بات کی ہدایت دینے والی ہے کہ وہ کس طرح سے رزق حاصل کریں گے، وہ ذریعے ان کو اللہ پاک کی ذات بتاتی ہے۔ تو ایسی ہستی کو، ایسی ذات کو رزاق کہا جاتا ہے۔ رزاق، رزق اس کا ماخذ ہے، یعنی اگر ہم لفظی اعتبار سے دیکھیں تو اس میں رزق کا دینا یہ پایا جاتا ہے، اور اصل ہے رازق کہ رزق دینے والا، اور رزاق کا مطلب ہوتا ہے کہ بہت زیادہ رزق دینے والا۔ قرآن مجید فرقان حمید میں یہ نام اللہ پاک نے فقط ایک جگہ پر اپنا بیان فرمایا ہے، الرزاق، لیکن رزق کا تذکرہ اللہ پاک نے بہت سارے مقامات پر فرمایا اور اس بات کا تذکرہ کیا کہ رزق کس کام کے اندر استعمال کرنا ہے، کون سا رزق ہم نے کھانا ہے، رزق دینے والا کون ہے، اس رزق کا ہم نے کیا کرنا ہے۔ ان تمام باتوں کو اللہ جل شانہ نے اپنی پاک کتاب قرآن مجید فرقان حمید میں بیان کیا ہے۔ میں انشاءاللہ تبارک و تعالی آپ کے سامنے کچھ آیات اور ان کا معنی اور مفہوم بیان کروں گا جس میں اللہ پاک نے رزق کا تذکرہ کیا ہے۔ سب سے پہلے جو مقام ہم ذکر کریں گے وہ قرآن پاک کی ابتدائی سورت یعنی سورۃ البقرہ ہے۔ اس میں اللہ پاک نے ان لوگوں کا جو متقی ہیں، پرہیزگار ہیں، اللہ پاک کی اطاعت و فرما برداری کرنے والے ہیں، جن کو اللہ پاک نے ہدایت عطا فرمائی ہے، ان کے کچھ اوصاف ذکر کی ہیں، ان کی کچھ خوبیاں ذکر کی ہیں کہ ان کے اندر کیا کیا خوبیاں ہیں۔ فرمایا ہدل للمتقین، یہ کتاب یعنی قرآن مجید فرقان حمید یہ متقیوں کے لیے، پرہیزگاروں کے لیے ہدایت ہے۔ پھر اس کے بعد اللہ پاک نے جو متقی ہوتے ہیں، پرہیزگار ہوتے ہیں، ان کی خوبیاں بیان کی، الذین یؤمنون بالغیب ویقیمون الصلاۃ ومما رزقناہم ینفقون، یعنی متقی وہ ہیں کہ جو بن دیکھے ایمان لے کر آتے ہیں، غیب پر ایمان لے کر آتے ہیں، نماز کو قائم کرتے ہیں، اور ہم نے جو ان کو رزق دیا ہے اس میں سے خرچ کرتے ہیں۔ یعنی متقیوں کی اللہ پاک نے یہ صفت بیان کی، یہ خوبی بیان کی کہ جو رزق اللہ پاک نے ان کو دیا ہے اللہ جل شانہ کی راہ کے اندر یہ لوگ خرچ کرتے ہیں۔ یہاں علماء نے اس بات کی صراحت و وضاحت فرمائی ہے کہ یہاں رزق سے مراد جو اللہ کی راہ کے اندر خرچ کرنا ہے، اس سے مراد رزق حلال ہے۔ ویسے رزق حرام کو بھی رزق ہی کہا جاتا ہے، لیکن یہاں جو مراد ہے اللہ کی راہ کے اندر خرچ کرنا، اس سے مراد رزق حلال ہے۔ جیسا کہ اللہ پاک نے قرآن مجید فرقان حمید میں اسی سورۃ البقرہ میں تیسرے پارے میں ارشاد فرمایا، یا ایھا الذین آمنوا انفقوا من طیبات ما کسبتم، اے ایمان والو، जो तुम कमाते हो यानी जो तुम्हें हासिल होता है, जो भी हासिल होता है वो रिस्क है, उसमें से जो पाकीजा है यानी हलाल है, तय्यिब है, उसमें से कुछ अल्लाह की राह के अंदर खर्च करो। इसी तरह और बहुत सारे मकामात पर अल्लाह पाक ने रिस्क के हलाल के जरिए खर्च करने का हुक्म इरशाद फरमाया, रिस्क के हलाल खाने का हुक्म इरशाद फरमाया। तो सबसे पहली चीज अल्लाह की राह के अंदर जो चीज खर्च करनी है वो रिस्क के हलाल है कि अल्लाह पाक पाक है और वो पाकीजा चीजों ही को कबूल फरमाता है, नापाक शे को अल्लाह पाक कबूल नहीं फरमाता। सैयदी आला हजरत इमाम अहले सुन्नत अश्शा इमाम अहमद रजा खान रहमतुल्लाह ताला अलैह, इनकी बारगाह में एक सवाल किया गया कि एक शख्स है कि जो बारहवीं शरीफ मनाता है, जश्न विलादत मनाता है, लेकिन उसमें वो जो खर्च करता है वो हराम का माल खर्च करता है, नाजायज माल खर्च करता है, यानी रिस्क हराम जो उसने हासिल किया है उसे उस राह के अंदर खर्च करता है, और उसका कहना यह है कि अल्लाह तबारक व ताला की राह के अंदर जो कुछ खर्च किया जाए यानी जश्न विलादत के हवाले से जो खर्च किया जाए उसे कबूल किया जाता है। और उसकी मिसाल वो यूं देता है कि बादशाह के दरबार में जब उसके यहाँ बेटे की विलादत हो तो कोई शख्स जो अमीरो कबीर है वो तो बड़े बड़े तोहफे लेकर, बड़े बड़े तहाइफ लेकर, गिफ्ट लेकर उस बादशाह की बारगाह में हाजिर होता है और वो देता है, लेकिन एक शख्स के जो गरीब है अगर वो बादशाह के पास अपनी कोई मामूली चीज मसलन सब्जियां ही लेके चला जाए तो बादशाह उसकी उन चीजों को भी कबूल करता है क्योंकि ये अपनी इस्तेताअत के मुताबिक ये चीज लेकर आया। इसने ये बातिल और फासिक कियास किया कि दुनियावी बादशाह जो है अपने यहाँ औलाद की विलादत पर इस तरह की चीजें भी कबूल कर लेते हैं तो अल्लाह पाक के महबूब की विलादत हुई, अल्लाह पाक बेटे से तो पाक है लेकिन नबी पाक सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के महबूब हैं, प्यारे हैं, तो इनकी विलादत के मौके पर भी नाऊज़ु बिल्ला उसका ये कहना था कि अगर कोई अल्लाह की राह के अंदर हराम माल भी खर्च करेगा तो अल्लाह पाक उसको कबूल फरमा लेगा। सैयद आला हजरत इमाम अहले सुन्नत रहमतुल्लाहि तआला अलैह ने इसका सख्ती के साथ रद्द फरमाया और आपने इरशाद फरमाया कि अल्लाह पाक है और पाक चीजों को ही कबूल फरमाता है, जैसा कि हदीस पाक के अंदर है कि हदीस पाक में फरमाया कि जिस चीज का हुक्म अल्लाह ने अपने रसूलों को दिया है उसी चीज का हुक्म अल्लाह तबारक व ताला ने अपने बंदों को भी दिया है, यानी दूसरे लोगों को भी दिया है रसूलों के अलावा। फिर आपने इसकी जो शख्स की मिसाल थी पहले तो उसके ऊपर हुक्म शरा बयान किया कि इसने कितना खबीस और ऐसा नापाक कलीमा कहा है कि जो उसको कुफर तक पहुंचा देने वाला है, उससे तौबा करने का आपने हुक्म दिया, लेकिन साथ ही साथ आपने उसकी मिसाल का रद्द किया कि हराम माल को खर्च करने पे जो मिसाल दी है वो मिसाल सही यूं बनेगी कि बादशाह के घर पर अगर किसी बच्चे की विलादत होती है, हर शख्स अपनी अपनी इस्तेताअत के मुताबिक तोहफे लेके जा रहा है, अब कोई शख्स बोतल के अंदर पेशाब भरकर बादशाह के पास ले जाए कि ये मेरी तरफ से आपके बेटे की विलादत की खुशी के अंदर तोहफा है, तो अब बताइए कि बादशाह उसके साथ क्या सलूक करेगा। यकीनन वो बादशाह की तोहीन करने वाला, बादशाह की बेअदबी करने वाला कहलाएगा। तो इसी तरह जो शख्स विलादत के मौके पर हराम माल को खर्च करेगा वो गोया के इसी तरह है जैसे किसी बादशाह के दरबार के अंदर वो पेशाब बोतल के अंदर भरकर पेश कर रहा है। तो अल्लाह पाक हम सबको रिस्क हलाल कमाने, रिस्क हलाल खाने और रिस्क हलाल ही अपनी राह के अंदर खर्च करने की तौफीक अता फरमाए। यहां पर खर्च करने का हुक्म इरशाद फरमाया वमिम्मा रज़क़नाहुम कि हमने जो उनको रिस्क दिया है उसमें से वो खर्च करते हैं, युनफिकून यानी खर्च करते हैं। इसका माना यह है कि अल्लाह पाक की राह में वो चीजें खर्च करते हैं, वो माल खर्च करते हैं कि जिसका खर्च करना इनके ऊपर जरूरी करार दिया गया है, जैसे जकात है, सदका फितर है, नान नफका जो इसके ऊपर लाजिम होता है उसका खर्च करना है, ये तमाम की तमाम चीजें वाजिबात में से आती हैं, यानी घर वालों का, अपनी आल औलाद का, बास सूरतों में वालिदैन का जो खर्चा इसके ऊपर वाजिब होता है, इन तमाम को खर्च करना, जकात अल्लाह की राह के अंदर निकालना, सदका फितर देना, ये तमाम के तमाम वाजिबात में से आते हैं। इस आयत में ये भी शामिल हैं और इसके साथ साथ जो नफली सदकात हैं बंदे के ऊपर जो लाजिम है वो तो वो खर्च करेगा ही करेगा, लेकिन साथ ही साथ अल्लाह पाक की राह के अंदर कुछ ना कुछ खर्च करता रहे, इस आयत में متقیوں کی یہ نشانی بھی بیان کی گئی ہے. اور بہت ہی خوبصورت بات، بڑی ہی پیاری بات اس آیت کے تحت بھی اور دیگر مقامات پر بھی علماء نے بیان فرمائی کہ ارشاد فرمایا وَمِمَّا رَزَقْنَاهُمْ يُنفِقُونَ، کہ دو چیزیں یہاں پر قابل غور ہیں. نمبر ایک، اللہ پاک نے رزق کی نسبت اپنی طرف فرمائی ہے کہ جو ہم نے ان کو رزق دیا، یعنی جو کچھ بھی ان کو ملا ہے، جتنا بھی رزق ان کو دیا گیا ہے، یہ ان کا کارنامہ نہیں ہے، ان کی کسی صلاحیت کی وجہ سے ان کو نہیں دیا گیا، بلکہ یہ رزق دینے والی ذات اللہ پاک کی ہے کہ اللہ پاک بندوں کو رزق عطا فرمانے والا ہے. تو سب سے پہلے تو یہ ذہن کے اندر کلیئر کر دیا گیا، یہ ذہن میں ان کے راسخ کر دیا گیا کہ جو تمہارے پاس موجود ہے وہ رب العزت جل و علا کا ہے، تمہارا نہیں ہے، تم مجازی طور پر تو اس کے مالک ہو. ورنہ لہو ما فی السماوات و ما فی الارض، جو کچھ بھی ہے زمین و آسمان کے اندر وہ سب کچھ اللہ پاک کا ہے، کسی اور کا نہیں ہے. دوسری بات جو یہاں پر ارشاد فرمائی وہ یہ کہ لفظ مما، ہم نے جو رزق دیا ہے اس میں سے کچھ اللہ پاک کی راہ کے اندر خرچ کرتے ہیں، یعنی ایسا نہیں ہے کہ سارا کا سارا مال اللہ پاک کی راہ کے اندر خرچ کرنے کا حکم ہو، بلکہ اپنے مال میں سے کچھ وہ اللہ پاک کی راہ کے اندر خرچ کرتے ہیں. حدیث پاک میں نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ بہترین صدقہ وہ ہے کہ جس کے بعد بندے کو غنا حاصل ہو، یعنی بندہ اس کے بعد بھی ایسا ہو کہ کسی دوسرے سے مانگنے والا نہ ہو، بلکہ اس کے اپنے پاس بھی کچھ باقی رہے اور وہ اللہ کی راہ کے اندر بھی خرچ کرے. تو خرچ کرنا، یہ کچھ خرچ کرنے کا اللہ پاک نے حکم ارشاد فرمایا، سارے کا سارا مال اپنے راہ کے اندر خرچ کرنے کا حکم ارشاد نہیں فرمایا، بلکہ نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم نے افراد جس طرح کے ہوتے تھے اسی اعتبار سے آپ نے خرچ کرنے کا حکم ارشاد فرمایا. جس کو دیکھا آپ نے کہ اس کے اندر ایسی خوبیاں ہیں کہ اگر یہ سارا کا سارا مال اللہ پاک کی راہ کے اندر خیرات کر بھی دیں گے، اللہ پاک کی راہ کے اندر دے بھی دیں گے، تو اس کے بعد بھی انہوں نے اللہ پاک کا شکر ادا کرنا ہے، اور ان کی نوبت یہ نہیں آئے گی کہ شکوے تک پہنچیں یا لوگوں سے مانگنے تک پہنچیں، تو اس کو اجازت مرحمت فرمائی. جیسے حضرت سیدنا ابو بکر صدیق رضی اللہ تعالی عنہ ایک غزوے کے موقع پر اپنے گھر کا سارا سامان لے کر آ گئے اور اللہ کی راہ کے اندر اسے خیرات کر دیا، اللہ کی راہ کے اندر اسے دے دیا، نبی پاک صلی اللہ علیہ وسلم نے اسے برقرار رکھا. لیکن بعض دیگر حضرات جب اپنا سارا مال لے کر پہنچے، نبی پاک صلی اللہ علیہ وسلم نے منع فرمایا، یا انہوں نے اجازت طلب کی تو منع فرمایا، اس لیے کہ اس کے بعد ان کو سنبھالنا مشکل ہو جاتا، ان کے لیے اپنی پریشانی ہو جاتی، تو اتنا مال ان کو خرچ کرنے کا حکم دیا گیا کہ جس کے بعد وہ خود بھی پریشانی کے اندر مبتلا نہ ہو. یہ ہمارے رب عز و جل کی بڑی کرم نوازیاں ہیں، اس کی شان ہے کہ پہلے خود رزق عطا کرتا ہے، پھر اس کے بعد ارشاد فرماتا ہے کہ اس میں سے کچھ اس کی راہ کے اندر خرچ کیا جائے. ارشاد فرمایا یا ایھا الذین آمنوا انفقوا مما رزقناکم من قبل ان یأتی یوم لا بیع فیہ ولا خلۃ ولا شفاعۃ والکافرون ہم الظالمون، کہ اے ایمان والو، جو ہم نے تمہیں رزق دیا ہے اس میں سے کچھ خرچ کرو اس سے پہلے کہ وہ دن آئے کہ جس میں کوئی خرید و فروخت نہیں ہوگی، وہاں پہ کوئی دوستی نہیں ہوگی، وہاں کوئی شفاعت نہیں ہوگی، اور کافر ہی ظالم ہیں. یہاں اللہ پاک نے قیامت کے آنے سے پہلے پہلے اس بات کا حکم ارشاد فرمایا کہ اس کی راہ کے اندر کچھ خرچ کیا جائے. یعنی قیامت کا دن وہ دن ہے کہ جس میں نہ کوئی خرید و فروخت ہے، جس میں نہ کوئی دوستی ہے، نہ جس میں کسی کافر کے لیے شفاعت ہے. تو ایسے دن کے آنے سے پہلے پہلے اہل ایمان کو اس بات کا حکم دیا گیا کہ وہ کچھ نہ کچھ اللہ پاک کی راہ کے اندر نکال دیں. ایک اور مقام پر اللہ پاک نے یہ ارشاد فرمایا وَأَنفِقُوا مِمَّا رَزَقْنَاكُمْ مِنْ قَبْلِ أَنْ يَأْتِيَ أَحَدَكُمُ الْمَوْتُ فَيَقُولَ رَبِّ لَوْلَا أَخَّرْتَنِي إِلَىٰ أَجَلٍ قَرِيبٍ فَأَصَّدَّقَ وَأَكُن مِّنَ الصَّالِحِينَ. ارشاد فرمایا کہ خرچ کرو اس سے قبل کہ تم میں سے کسی کے پاس اس کی موت آئے اور پھر وہ کہے کہ اے میرے رب، تو نے مجھے کچھ تھوڑی سی مہلت کیوں نہ دی کہ میں صدقہ کرتا اور نیکوں میں سے ہو جاتا. تو ہمیں اس بات کا حکم دیا گیا ہے کہ اپنی صحت کے اندر، اپنی زندگی کے اندر، اپنے رزق حلال میں سے کچھ خرچ کریں. پھر اس کے بعد اس رزاق کی آپ عنایتیں دیکھیں، اس رزاق کا رزق دیکھیں کہ فرمایا وَمِمَّا رَزَقْنَاهُمْ يُنفِقُونَ، کہ ہم نے جو ان کو رزق دیا ہے اس میں سے کچھ وہ اللہ کی راہ کے اندر خرچ کرتے ہیں. اور ارشاد فرمایا آگے سورہ سبا میں وَمَا أَنفَقْتُم مِّن شَيْءٍ فَهُوَ يُخْلِفُ وَهُوَ خَيْرُ الرَّازِقِينَ، کہ جو کچھ تم خرچ کرتے ہو، جو بھی مِن شَيْءٍ، جو کچھ بھی تم خرچ کرتے ہو، اللہ پاک اس کا بدل دینے والا ہے، اس کا خلیفہ یعنی اس کے بدلے تمہیں عطا فرمانے والا ہے. اور پھر اس کے بعد جو الفاظ ہیں جس میں اللہ کے رازق ہونے کا، رزق عطا کرنے والا ہونے کا تذکرہ ہے، یہ غور طلب ہے کہ اللہ پاک رزاق ہے، سب سے بڑھ کر رزق عطا کرنے والا ہے اور سب سے بہتر رزق عطا کرنے والا ہے. یعنی بندہ اپنی استطاعت کے مطابق، اپنے مال کے مطابق، اپنی سخاوت کے مطابق اللہ کی راہ کے اندر خرچ کرتا ہے. اور اللہ پاک نے ارشاد فرمایا کہ جو کچھ تم اللہ کی راہ کے اندر خرچ کرو گے، وما انفقتم من شیء، جو کچھ خرچ کرو گے، فہو یخلفو، اللہ پاک تمہیں اس کا بدل عطا فرمائے گا. اور آگے فرمایا وہو خیر الرازقین، کہ اللہ سب سے بہتر رزق دینے والا ہے. یعنی تم اپنی استطاعت کے مطابق خرچ کرو گے اور اللہ پاک اپنی شان کے مطابق تمہیں عطا فرمائے گا. تو ہم اندازہ لگا سکتے ہیں کہ ہم نے جو خرچ کرنا ہے وہ تھوڑا سا خرچ کرنا ہے، لیکن اللہ پاک اس کے مقابلے میں ہمیں کتنا زیادہ عطا فرمائے گا. اسی بات کو اللہ پاک نے ایک اور مقام پر ارشاد فرمایا مثل الذین ينفقون اموالهم فی سبیل اللہ کمثل حبۃ انبتت سبع سنابل فی کل سنبلۃ مئۃ حبۃ واللہ یضاعف لمن یشاء واللہ واسع علیم. یعنی ان لوگوں کی مثال کہ جو اللہ کی راہ کے اندر خرچ کرتے ہیں، یہ ایسی ہے جیسے ایک دانہ ہے، اس نے 7 بالیاں اگائیں اور ہر بالی کے اندر 100 دانے ہیں، اور اللہ تبارک و تعالی جس کے لیے چاہے اس سے بھی زیادہ کرتا ہے، وہ وسعت والا، وہ علم والا ہے. یعنی جو اللہ کی راہ کے اندر خرچ کرتا ہے، اللہ پاک اس کو 700 گنا زیادہ عطا فرماتا ہے، اور جس کے لیے چاہے اللہ پاک اس سے بھی زیادہ اسے عطا فرما دے. تو ہم تھوڑا خرچ کرتے ہیں لیکن اللہ پاک اس کے بدلے ہمیں بہت زیادہ عطا کرتا ہے. رزق کے حوالے سے چند باتیں مزید ہم ذکر کرتے ہیں، توجہ کے ساتھ سماعت فرمائیں، انشاءاللہ بہت اس میں فائدہ آپ کو حاصل ہوگا. اس بات کا اعتقاد رکھنا ضروری ہے کہ اللہ پاک نے اس بات کا ذمہ لیا ہے کہ اپنی مخلوق میں سے ہر ایک کو رزق عطا فرمائے گا. چنانچہ قرآن مجید فرقان حمید کی مشہور آیت مبارکہ ہے، سورہ ہود کی آیت ہے اور 12 پارے کی 1 آیت ہے، ارشاد فرمایا وَمَا مِن دَابَّةٍ فِي الْأَرْضِ إِلَّا عَلَى اللَّهِ رِزْقُهَا، یعنی زمین پر چلنے والے ہر جاندار کا رزق کا ذمہ اللہ پر ہے. یعنی زمین پر چلنے والے ہر جاندار، جو بھی جان والا ہے، اللہ پاک نے اس کا رزق اپنے ذمہ کرم پہ لیا ہوا ہے. وَيَعْلَمُ مُسْتَقَرَّهَا وَمُسْتَوْدَعَهَا، اللہ تبارک و تعالیٰ اس کے ٹھکانے کو بھی جانتا ہے اور اس نے بالآخر کہاں رہنا ہے اس مقام کو بھی وہ جانتا ہے. یعنی وہ علیم و بصیر بھی ہے، جاننے والا بھی ہے، وہ سب کو دیکھنے والا بھی ہے، اور رزق کا ذمہ اس نے اپنے اوپر لیا ہے. اب یہاں پر یہ بات توجہ طلب ہے کہ جو رزق جس کا ذمہ اللہ پاک نے اپنے ذمے لیا ہے، اس کا مطلب یہ ہے کہ اللہ پاک اپنی مخلوق میں سے ہر ایک کو اتنا رزق ضرور عطا فرماتا ہے جس کے ذریعے سے اس کی زندگی قائم رہے، اس کی زندگی قائم رہے. اتنا رزق اللہ پاک ہر ایک کو عطا فرماتا ہے، اس کا ذمہ اللہ پاک نے اپنے ذمہ کرم پر دیا ہے. اب بعضوں کو اللہ پاک وسعت عطا فرماتا ہے، بہت زیادہ دیتا ہے، بعضوں کو کم دیتا ہے، اور اس میں اللہ پاک کی حکمتیں ہوتی ہیں. جگہ جگہ اللہ پاک نے قرآن مجید فرقان حمید میں اس بات کو ارشاد فرمایا یبسط الرزق لمن یشاء ویقدر، اللہ پاک جس کو چاہتا ہے وسیع رزق عطا فرماتا ہے، اس کے رزق کے اندر وسعت فرماتا ہے، کھول دیتا ہے اس کا رزق، और बाजों को कम रिस्क अता करता है, उनको तंगी रिस्क का सामना होता है, कम रिस्क का सामना होता है, लेकिन वो रिस्क होता है कि जो इनकी जरूरत के अलावा है, जो जरूरत जिसके जरिए से उनकी जिंदगी कायम हो सके, वो अल्लाह पाक हर एक को अता फरमाता है। अब इस अता करने में और यानी ज्यादा अता करने में और कम अता करने में, दोनों के अंदर अल्लाह पाक की हिकमतें मौजूद हैं। नंबर एक, अल्लाह पाक बाजों को ज्यादा रिस्क देकर आजमाता है, यानी उनसे इम्तिहान होता है कि उनको जब ज्यादा रिस्क दिया गया तो क्या वो अल्लाह पाक का शुक्र अदा करते हैं। अल्लाह पाक ने जिनको ज्यादा रिस्क दिया है, क्या वो अल्लाह पाक के रिस्क को उसी मकाम पर, उसी जगह पर खर्च करते हैं जहां पर खर्च करना अल्लाह तबारक व तआला पसंद फरमाता है। इसी तरह अल्लाह पाक बाजों को बहुत ज्यादा रिस्क अता करता है, उनका इसमें इम्तिहान होता है कि वो इस रिस्क की वजह से अल्लाह पाक की नाफरमानी के अंदर तो मुब्तला नहीं हो गए। एक मकाम पर अल्लाह पाक सूरह शूरा के अंदर इरशाद फरमाता है, वलौ बसतल्लाहु रिज़्क़ लिइबादिही लबगौ फिल अर्ज़ वलाकिन युनज़्ज़िलु बिक़दरि मा यशा, यानी अगर अल्लाह चाहे तो तमाम के तमाम लोगों को वसी रिस्क अता फरमाए, लेकिन अगर ऐसा हो, वलौ बसतल्लाहु रिज़्क़ लिइबादिही, अगर अल्लाह सबके लिए वसी रिस्क कर दे, खुला रिस्क सबको मिले, तो लबगौ फिल अर्ज़ ये लोग जमीन के अंदर सरकशी करेंगे। यानी हर एक अमीर है, हर एक के पास बहुत ज्यादा माल मौजूद है, तो अब इनमें से अक्सरियत वो होगी कि जो सरकशी के अंदर, जो अल्लाह की नाफरमानी के अंदर मुब्तला हो जाएगी। अल्लाह पाक जो अलीम व खबीर है, जो बंदों के ऊपर लुत्फ व मेहरबानी फरमाने वाला है, वो इरशाद फरमाता है, वला की युनज़िलु बिक़दरि मा यशा, अल्लाह पाक जो चाहता है उसके मुताबिक रिस्क नाजिल फरमाता है, रिस्क को उतारता है। यानी अल्लाह पाक का बाजों को ज्यादा देना यह भी उसकी हिकमत के मुताबिक है, बाजों को कम देना यह भी इसकी हिकमत के मुताबिक है, और दुनिया का निजाम भी इसी वजह से कायम रहता है। अगर सब के सब अमीरों कबीर हो जाए तो फिर दुनिया का निजाम ही कायम नहीं रह सकता। ये मामला जन्नत के अंदर होगा कि अल्लाह पाक हर एक को ऐसा रिस्क अता फरमाएगा, ऐसा मनसब और मकाम अता फरमाएगा कि वहां पे सारे के सारे अमीर व कबीर ही होंगे, वहां हर तरह की नेमतें उनको अता फरमाई जाएंगी। दूसरी बात जो रिस्क के हवाले से जानने वाली है, सबसे पहले तो ये कि हम ये समझ लें कि अल्लाह पाक रिस्क अता फरमाता है, वही रिस्क अता फरमाने वाला है और दूसरा कोई रिस्क देने वाला नहीं है। लेकिन बंदों को इस बात का मुकल्लफ किया गया है कि वो रिज्क हासिल करने की कोशिश करेंगे। अल्लाह पाक ने दिन और रात को बनाया और इसमें अपनी रहमत इस तरह बयान की कि अल्लाह की जात वो है, जअल लकुमुल लैला वन नहारा लितस्कुनू फीही वलितबतगू मिन फज़लिही, यानी अल्लाह ने रात और दिन बनाए ताकि तुम रात में आराम करो, सुकून हासिल करो और दिन में अल्लाह पाक का फजल यानी रिज्क तलाश करो, रिज्क कमाओ। और मकाम पर इरशाद फरमाया कि फइजा कुदियतिस सलातु फंतशिरू फिल अर्ज़ वबतगू मिन फज़लिल्लाह, यानी जब नमाज जुमा हो जाए तो इसके बाद जमीन में फैल जाओ और अल्लाह पाक का फजल यानी उसका रिज्क तलाश करो। तो हमें रिज्क हलाल तलाश करने का हुक्म दिया गया है, यानी हम वो जरिए इख्तियार करेंगे, वो तरीके कार इख्तियार करेंगे जो जायज हो और जिनके जरिए से हम रिस्क हलाल कमाएं। ये नहीं कि अल्लाह पाक ने रिस्क का वादा किया है तो हम अपने घर के अंदर बैठे रहें, बल्कि हुक्म इस बात का है कि हमने कोशिश करनी है और हमारी कोशिश अल्लाह पाक के रिस्क तक हमें पहुंचाएगी। इस कोशिश की तौफीक देने वाली जात भी अल्लाह पाक की है और उस रिस्क को पैदा करने वाली जात भी अल्लाह पाक की है। तो रिस्क का वादा अल्लाह पाक ने फरमाया है, लेकिन हमें इस बात का हुक्म दिया गया है कि हमने रिस्क के लिए कोशिश करनी है, रिस्क के हलाल को तलाश करना है। अल्लाह पाक हम सबको अपनी जात पर तवक्कुल की तौफीक अता फरमाए। रज़्ज़ाक का, जैसे कुरान मजीद फुरकान हमीद में अल्लाह पाक ने सूरह ज़ारियात में अपने इस नाम को जिक्र फरमाया, इन्नल्लाहा हुवर रज़्ज़ाकु ज़ुल क़ुव्वतिल मतीन, कि बेशक अल्लाह ही बहुत ज्यादा रिस्क देने वाला है। ان اللہ هو الرزاق، بے شک اللہ پاک ہی سب سے زیادہ رزق عطا فرمانے والا ہے. اس نام کا تقاضا کیا ہے؟ اس نام سے بندوں سے کیا تقاضا کیا گیا ہے؟ اس کے علماء نے چند پہلو بیان کیے ہیں. نمبر ایک یہ کہ بندہ رزق کے معاملے میں اللہ پاک پر توکل کرے کہ جب اللہ نے اپنے رزاق ہونے کا اعلان فرمایا ہے، وہ رزق عطا فرماتا ہے، تو بندہ رزق کے لیے اللہ کی ذات پر توکل کرے. دوسرا، بندہ ہر شے، ہر چیز اللہ پاک سے طلب کرے، اللہ پاک سے رزق کی دعا کرے، کیونکہ وہ رزاق ہے، وہ رزق عطا فرمانے والا ہے. تیسرا یہ کہ بندہ اللہ پاک کی اس صفت کا مظہر بنے اور اللہ پاک کے بندوں کی مدد کرے، ان تک رزق کو پہنچائے، کیونکہ اللہ پاک حقیقی طور پر رزق عطا فرمانے والا ہے، وہی ہر چیز عطا فرماتا ہے، لیکن اس نے اپنے انبیاء کو، اس نے اپنے اولیاء کو، اس نے اپنے بندوں کو اس کا ذریعہ اور سبب بنایا ہے. اور ہم پیچھے بیان کرتے ہوئے آ رہے ہیں کہ اللہ پاک کے ہر نام کا کچھ تقاضا ہوتا ہے کہ بندے اس پر عمل کریں دنیا کے اندر. تو رزاق کا ایک تقاضا یہ ہے کہ بندے دوسرے بندوں کی مدد کریں، ان تک رزق پہنچانے کی کوشش کریں. اللہ پاک ہم سب کو اپنے اس نام کی برکتیں عطا فرمائے، ہمیں رزق حلال واسع اللہ پاک عطا فرمائے، اور رزق حلال میں سے اللہ پاک ہمیں خرچ کرنے کی توفیق عطا فرمائے. آمین. بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم. من بے